यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म बेन्जु सुवेदी। शुरूमा प्रमुख समाचार। प्रधान न्यायाधीश अस्वस्थ भएपछि आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित। कोविड 19 विरूद्धको तेस्रो चरणको खोप जेठ 25 र 26 गते लगाइने। असार 1 गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिक सत्र शुरू गर्ने तयारी। र पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा 30 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनवाई आज नहुने भएको छ। प्रधान न्यायाधीश राणा सहित वरिष्ठतम न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वर प्रसाद खतिवड़ा र डाक्टर आनन्द मोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनवाई शुरू गरेर हेर्दा हेर्दैमा आजका लागि राखिएको थियो। उक्त विवादमा 30 वटा रिट निवेदन परेका छन्। मन्त्री परिषदको यही जेठ 8 गतेको सिफारिशमा प्रतिनिधि सभा विघटन गरी आगामी कार्तिक 26 र मंगिर 3 गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ 8 को निर्णय बदर गर्न माग गरिएको छ। कोविड 19 विरूद्धको तेस्रो चरणको खोप यही जेठ 25 र 26 गते लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। चीन सरकारबाट प्राप्त भेरोसेल खोप 62 देखि 64 वर्ष उमेर समूहका व्यक्तिलाई दिन लागि हो। भीड़भाड़ नगरी स्वास्थ्य मापदण्डको पालना गर्दै हरेक वडा कार्यालयबाट यो खोप दिन लागि आफ्नो नागरिकताको प्रमाणपत्र या उमेर खुल्ने कागजात लिएर आफ्नो पाएक पर्ने ठाउँमा गई खोप लगाउन पनि मन्त्रालयले सबैमा अनुरोध गरेको छ। आजको स्वच्छ भोजन भोलिको स्वस्थ जीवन भन्ने नाराका साथ विश्व खाद्य स्वच्छता दिवस आज मनाइँदैछ। दिवसका अवसरमा एक सन्देश दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले खाद्य वस्तुको स्वच्छता कायम राख्न खाद्य श्रृंखलासँग सम्बद्ध सबैले खाद्य वस्तुको स्वच्छताका लागि आफ्नो तहमा प्रतिबद्ध रहनुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री ओलीले सबै नेपालीलाई स्वच्छ र निरोगी बनाई राख्न, खाद्यान्न व्यापारमा वृद्धि गर्न र खाद्यान्न निर्यातलाई समेत प्रवर्धन गर्न खाद्य वस्तुको स्वच्छता र गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको छ। सन् 2018 डिसेम्बर 20 संयुक्त राष्ट्रसंघको महासभाले आह्वान गरे अनुसार जून 7 दिन विश्व खाद्य स्वच्छता दिवस मनाउँदै आएको छ। बाँकेका अस्पतालमा पछिल्लो पटक कोरोना भाइरस संक्रमित थप 4 जनाको मृत्यु भएको छ। नेपालगंज स्थित भेरी अस्पतालमा 2 जना र नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा 2 जना गरी थप 4 जनाको मृत्यु भएको जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो। यस्तै वीरगंज स्थित नारायणी अस्पतालमा उपचारको क्रममा आज थप 2 जना कोरोना संक्रमितको मृत्यु भएको छ। बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा कोरोना संक्रमित बिरामी र कुरूवाका लागि 20 रूपैयाँमा खानाको व्यवस्था गरिएको छ। निषेधाज्ञाका समयमा अस्पताल परिसरमा 20 रूपैयाँमै खाना खान पाएपछि टाढा टाढाबाट उपचारका लागि आएका बिरामी र बिरामीका कुरूवाले राहत महसुस गरेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण होटल तथा रेस्टुरेन्टहरू बन्द रहेको अवस्थामा अस्पताल परिसरभित्रै प्रतिछाक 20 रूपियाँमा खाना खान पाउँदा बिरामीका कुरुवा खुशी छन्। कोरोना संक्रमित दाईको भेरी अस्पतालमा उपचार गराइरहनु भएका दैलेखका गौतम साउद।
200 देखि 250 रूपियाँ प्रति कुरा साधारणै खाना खानुपर्ने अवस्था थियो भने अहिले 20 रूपियाँ भनेको त सामान्य एक कप चियाको मूल्य बराबर हो।
भेरी अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट समेत उपचारका लागि बिरामी आउने गर्दछन्। बिरामी र बिरामीका कुरुवालाई लक्षित गरेर गत कार्तिक 10 गतेदेखि खाना खुवाउन शुरू गरिएको हो। बर्दियाको गुलरियाबाट आफ्ना बुवाको उपचार गराउन भेरी अस्पतालमा आउनुभएकी सरिता पौडेल पनि अस्पताल परिसरमै सुलभ दरमा खाना पाइने भएपछि सजिलो भएको बताउनुहुन्छ। शुरूमा बिहानको खाना मात्र 20 रूपियाँमा खुवाउँदै आएको अञ्जनी माता रसोईले अहिले साँझको खानाको पनि व्यवस्था गरेको छ। नेपालगंज उपमहानगरपालिकाको मासिक 1 लाख रूपियाँसँगै देश विदेशबाट विभिन्न दाताहरूको सहयोग र आफ्नै खर्चमा सुन्दर काण्ड मित्र मण्डलले खाना खुवाइरहेको छ। बिरामीलाई दालको रस र जाउलो भने निशुल्क उपलब्ध गराइने गरिएको छ। बिरामी र कुरुवालाई लक्षित गरी रसोई सञ्चालन गरिए पनि अप्ठ्यारोमा परेका अन्य मानिसहरूले पनि खाना खाँदै आइरहेका छन्। अञ्जनी माता रसोईका व्यवस्थापन संयोजक जितेन्द्र कुमार सिंह।
लगभग 700 जनालाई हामी भोजन गराइरहेछ। बिरामी र बिरामीको कुर्वाको लागि गरेको, तर यो बेलामा जो पनि आउँछ त्यसलाई हामी भोजन गराउँछौं।
महामारीको समयमा सुन्दरकाण्ड मित्र मण्डलले गरिरहेको यो पुण्य कर्मलाई निरन्तरता दिन सबैको हातेमालो जरूरी छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
यो थियो संवाददाता नवीन गिरीको रिपोर्ट। अब बाँकी समाचार। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले आउँदो असार 1 गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिक सत्र शुरू गर्न निर्देशन दिनुभएको छ। शिक्षा मन्त्री श्रेष्ठले असार 1 गतेबाट नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि कार्यक्रम तर्जुमा गर्न मन्त्रालयका उच्च कर्मचारीलाई निर्देशन दिनुभएको हो। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ। निगमले हिजो साँझ 1 विज्ञप्ति जारी गरी गैराती 12 बजेदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो। आइतबार बसेको निगम संचालक समितिले कोविडको अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढ़ीमा 15% नाफा राखी मूल्य निर्धारण गर्ने नीति पारित गरेको हो। यसअघि अमेरिकी डलर 893 प्रति किलो लिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति लिटर 715 कायम गरिएको छ। यसैबीच नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसँगै सरकारी स्वामित्वमा संचालित नेपाल वायुसेवा निगमले उडान भाडा दर घटाएको छ। इन्धनको मूल्य घटेसँगै सोमबारदेखि नै लागू हुने गरी कार्गो तथा चार्टर उडानको भाडा दर घटाइएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो। चितवन राष्ट्रिय निकुञ्जको ध्रुवघाट क्षेत्रमा गोईको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका 25 35 वर्षीय छनुराम भोटे छन्। कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले विकास निर्माणका कामलाई प्रभावित बनाएको छ। आर्थिक वर्षको अन्तिम समयमा निषेधाज्ञा हुँदा 5 थरका स्थानीय तहका प्रतिनिधिहरूले बाध्यात्मक परिस्थितिका कारण विकास निर्माणको काम तोकिएको समयमा सम्पन्न गर्न नसकिएको बताउँछन्। 5 थरबाट संवाददाता विपेन्द्र गौतमको यो रिपोर्ट।
जिल्लामा आर्थिक वर्ष सक्ने लाग्दा जारी भएको निषेधाज्ञाले जिल्लामा सञ्चालित महत्वपूर्ण आयोजनाहरू कसरी सम्पन्न गर्ने भन्ने जनप्रतिनिधिहरूमा चिन्ता बढ्दै गएको छ। तुम्बेवा गाउँपालिकाका अध्यक्ष ओमनाथ थापा:
वर्षको नै अन्त्य भयो, कतिपय योजनाहरू अधुरा भएका छन्, चाँडै बर्खा लाग्दैछ, हाम्रोमा बीच बाटो छैन, निर्माण सामग्रीहरू ल्याएर योजना सम्पादन गर्न गाह्रो, स्वास्थ्यको मापदण्डहरू उपयोग गरेर गर्न सकिन्छ भने त्यस्ता योजनाहरूलाई चाहिँ सञ्चालन गर्नुपर्छ कि भनिन्छ।
जिल्लामा लामो समयसम्म निषेधाज्ञा हुँदा गाउँपालिकामा सञ्चालित योजनाहरू असार मसन्तभित्र सक्न समस्या भयो। कोविड संक्रमणका कारण पाँचवटा जिल्लामा सर्वसाधारण मात्र होइन जनप्रतिनिधि संचारकर्मी समेत प्रभावित भएका छन्। जिल्लामा संचारकर्मी जनप्रतिनिधि र सर्वसाधारण समेतको मृत्यु भएको छ भने जनप्रतिनिधि नै संक्रमित भएपछि सोचे अनुसारको जनताको घर दैलोमा पुगेर सेवा दिन नसकेको र गाउँमा भन्दा बजार क्षेत्रका सर्वसाधारणहरू अटेर गर्दाखेरि संक्रमणको फैलिएको फिदिम नगरपालिकाकी उपमेयर उर्मिला प्रधान श्रेष्ठको भनाइ छ:
जनसम्पर्क बढी भयौं, त्यसैले पनि हामीले नियन्त्रण नगर्न सकेनौ। बरु गाउँका मान्छेहरूले धेरै बुझेको छन्, तर शहर बजारका मान्छेहरूले बुझेर पनि नबुझेको जस्तो भानहरू भएको जस्तो मैले महसुस गरेको छु। जति यो हाम्रो फिदिम बजारभित्र फैलिएको छ, हामीले चाहिँ स्वास्थ्यको मापदण्डलाई ध्यान दिन नसकिरहेको अवस्था हो।
यता जिल्लामा बाध्यताले निषेधाज्ञा लगाउनु परेको प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालको भनाइरहेको छ:
आर्थिक वर्षको समापनको नजिकको समय पनि छ, लगभग 20-25 दिनको अवस्था पनि अब छैन भन्दा पनि हुन्छ भन्ने मलाई लाग्छ। यसमा अप्ठ्यारो अवश्य परेको, बाध्यात्मक अवस्था छ, मान्छेको जीवन जति ठुलो परेका नि केही छैन, तसर्थ हामी यसलाई अलिकति ध्यान दिन जरुरी छ।
यो महामारीको समयमा सबैले सचेत हुने हो भने संक्रमणलाई कम गर्न सकिनेछ। रेडियो नेपालका लागि पाँचथरबाट विपेन्द्र गौतम।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अबकै अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको दक्षिणी क्षेत्रमा आज बिहानै दुईवटा एक्सप्रेस रेल जुधेर दुर्घटना हुँदा कम्तीमा 30 यात्रुको मृत्यु भएको छ। उद्धारकर्मी एवं स्थानीयले रेलका डब्बामा च्यापिएका घाइते एवं मृतकका शव बाहिर निकालेका स्थानीय अधिकारीहरूले बताएका छन्। मिल्लात एक्सप्रेस रेलका डब्बाभित्र अझै पनि 15-20 यात्रु फँसेका बताइएको छ। सिन्ध प्रान्तको घोटकी जिल्लाका प्रहरी प्रमुख उमर टुफैलले डब्बाभित्र थुनिएका व्यक्तिहरू चिच्याउँदै उद्धारका लागि गुहार मागेको सुनिएको बताउँदै ठूला मेसिन मशिनको सहायताले भग्नावशेष पन्छाउने प्रयास भइरहेको जानकारी दिनुभयो। मिल्लात एक्सप्रेस रेल आफ्नो लीगबाट बाहिरिएसँगै सर सईद एक्सप्रेस रेलले ठक्कर दिएको घोटकीका उप आयुक्त उस्मान अब्दुल्लाहले बताउनुभयो। दुवै रेलमा गरी करिब 1100 यात्रु सवार रहेका रेलवे अधिकारीहरूले बताएका छन्। बेलायतका राजकुमार ह्यारी दम्पतिले आफ्नो दोस्रो सन्तानको रूपमा पुत्री लाभ भएको घोषणा गर्दै नव आगन्तुक पुत्रीको नाम लिलीबेट डायना राखेको बताएका छन्। राजकुमार दम्पतिले एक वक्तव्य जारी गर्दै आमा र शिशु दुवै स्वस्थ रहेको जनाएका छन्। बेलायती राजकुमारी स्वर्गीय डायनाको राजपरिवारले स्नेहले बोलाउने नाम लिलीबेट हो भने बीचको नाम डायना उनकी स्वर्गीय हजुरआमा प्रिन्सेस अफ वेल्सको सम्मानमा राखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले राजकुमार दम्पतिलाई बधाई दिनुभएको छ। राजकुमार ह्यारी दम्पतिले सन् 2020 मार्चमा नै आफ्नो राजकीय भूमिकाबाट सन्यास लिइसकेका छन्। नाइजेरियाको विद्रोही समूह बोको हरामका नेता अबु वाकर सोकाउको मृत्यु भएको दावी गरिएको छ। विद्रोही समूह इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रान्तको अडियो रेकर्डिङमा सेकाउले दुई समूहको भिडन्तपछि आफ्नो ज्यान आफैले लिएको बताइएको छ। नाइजेरिया सरकारले सेकाउको मृत्युको कुनै पनि सूचना पुष्टि गरेको छैन। नाइजेरियाका सेनाले उक्त विषयमा अनुसन्धान जारी रहेको बताएको छ। र भारतमा कोरोना संक्रमितको संख्यामा कमी आउन थालेपछि राजधानी दिल्लीमा गरिएको लकडाउन केही खुकुलो बनाइएको छ। दिल्ली सरकारले लकडाउनलाई 14 जूनसम्म कायम राख्दै केही खुकुलो बनाएको हो। यसैबीच भारतमा गत 24 घण्टामा 1,01,200 भन्दा बढ़ी संक्रमित थपिएका छन्। कोरोना संक्रमणकै कारण भारतमा गत 24 घण्टामा 2,445 जनाको मृत्यु भएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रधान न्यायाधीश अस्वस्थ भएपछि आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित। कोविड 19 विरूद्धको तेस्रो चरणको खोप जेठ 25 र 26 गते लगाइने। असार 1 गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिक सत्र शुरू गर्ने तयारी। र पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा 30 जनाको मृत्यु। यसका साथै दिउँसो 3 बजेको समाचार यही पूरा हुन्छ। अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।